नमस्कार कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.np संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य मुख्य विषयहरू।
नेपालको अपार बौद्धिक क्षमतालाई विश्व सामु चिनाउनु पर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, कर प्रणालीमा सुधार गरी प्रगतिशील कर प्रणाली लागू गर्नुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माको जोड र पार्टीको 14 महाधिवेशनका लागि काँग्रेसले तोक्यो नेताहरूको जिम्मेवारी लगायतका विषय लिएर उपस्थित भएका छौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अपार बौद्धिक क्षमतालाई विश्व सामु चिनाउनु पर्ने बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी बालिका मादेन।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौं प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्व सामु चिनाउनु पर्ने बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको 36 प्राज्ञ सभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री देउवाले भौतिक रूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिक रूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो।
भाषा साहित्य कला संस्कृति साहित्य दर्शन सामाजिक शास्त्र आदि देशलाई चिनाउने आधार हुन्। देश भौतिक रूपमा जतिसुकै सम्पन्न भए पनि त्यस देशको सांस्कृतिक पक्ष कमजोर छ भने देशले अपेक्षित समृद्धि हासिल गर्न सक्दैन।
उहाँले महाकवि लक्ष्मी प्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा साहित्य संस्कृति दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राख्नुभयो। समयको माग अनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो। प्रधानमन्त्री देउवाले महाकवि देवकोटा संग्रहालय निर्माणले देवकोटा प्रति सम्मान हुने उल्लेख गर्नुहुँदै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कोविड-19 महामारीका समयमा पनि प्राज्ञिक अध्ययन अनुसन्धानका काममा नियमितता दिएकोमा प्रशंसा गर्नुभयो। कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रतिष्ठानले ऐतिहासिक ग्रन्थहरूको प्रकाशन र पुनः प्रकाशन गरेर भाषिक तथा साहित्यिक क्षेत्रको समृद्धिका लागि योगदान दिन सक्ने बताउनुभयो। प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइलाले प्रतिष्ठान लेखक साहित्यकार परिचय पत्र वितरण गरेर उपयोगी काम गरेको जनाउनुभयो। यसैबीच समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतीक्षित लेखक साहित्यकार परिचय पत्र वितरण कार्यको आरम्भ गर्नुभयो। प्रधानमन्त्रीबाट पूर्व सदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गंगा प्रसाद उप्रेती, पूर्व कुलपति काइला र पूर्व सदस्य सचिव गीता केसरीलाई परिचय पत्र प्रदान गरी लेखक साहित्यकार परिचय पत्र वितरण गरिएको थियो। प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचय पत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो। सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो। सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि कर प्रणालीमा सुधार गरी प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने बताउनु भएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि कर प्रणालीमा सुधार गरी प्रगतिशील कर प्रणाली लागू गर्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा शुरू भएको राजस्व प्रशासन सम्बन्धी अधिकृत स्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार पार्न आगामी बजेट मार्फत कर नीतिमा आमूल परिवर्तन गरिने बताउनुभयो। अर्थमन्त्री शर्माले संविधानले नै समाजवादको परिकल्पना गरेको हुनाले त्यसमा स्पष्ट भई परम्परागत कार्य सम्पादन प्रणाली परिमार्जन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। कर बुझाउनलाई सरकारले ताकेता गरिरहनु पर्ने अवस्थामा परिवर्तन गरी कर बुझाउन स्वयं व्यक्ति आउने वातावरण निर्माण हुनुपर्नेमा जोड़ दिँदै अर्थमन्त्री शर्माले प्रविधिको प्रयोगबाट राजस्व प्रणालीलाई सेवाग्राही मैत्री बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो।
नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको 14 महाधिवेशनका लागि नेताहरूलाई विभिन्न कार्यको जिम्मेवारी तोक्दै उपसमिति गठन गरेको छ। थप सामग्रीका साथ सहकर्मी बालिका मादेन।
नेपाली काँग्रेसले पार्टीको 14 महाधिवेशनका लागि नेताहरूलाई विभिन्न कार्यको जिम्मेवारी तोक्दै उपसमिति गठन गरेको छ। नेपाली काँग्रेसले पार्टीको 14 महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि 7 प्रदेशमा संयोजक तोकेको हो। आज बुढा नीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले प्रदेश 1 कृष्ण प्रसाद सिटौला, प्रदेश 2 रमेश रिजाल, बागमतीमा प्रकाश मानसिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँड, कर्णालीमा जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र प्रसाद बडु संयोजक तोकिएको बताए। पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको बताइएको छ। प्रदेश अधिवेशन मंगसिर 16 र 17 तोकिएको छ। बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति गठन गरेको छ। यसैबीच काँग्रेसको 14 महाधिवेशन अन्तर्गत कैलालीमा 125 अधिवेशन सम्पन्न भएको छ। काँग्रेसको कैलालीका 13 पालिकामा शनिबार वडा अधिवेशन शुरू भएको थियो। नेपाली काँग्रेस कैलाली प्रचार प्रसार समितिका अनुसार जिल्लाभरका 126 मध्ये झण्डै 8 वडामा नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। त्यसबाहेक अन्य वडामा निर्वाचन मार्फत वडा कार्य समिति चुनिएको छ। गोदावरी नगरपालिका 6 भने वडा अधिवेशन स्थगित भएको छ। समितिका संयोजक निर्प सुनारले वडा कार्य समिति चयन भइसकेका केही वडामा क्षेत्रीय प्रतिनिधिको मत परिणाम आउन बाँकी रहेको जानकारी दिनुभयो। काँग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि र वडा कार्य समिति चयन हुने व्यवस्था रहेको छ। त्यसै गरी चयन भएका वडा सभापति क्षेत्रीय प्रतिनिधिहरूले पालिका कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने काँग्रेसले जनाएको छ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउन आम जनसमुदायलाई आग्रह गर्नुभएको छ। थप सामग्रीका साथ सहकर्मी सरिता खनाल।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनु पर्नेमा जोड़ दिनुभएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराबले आज आयोजना गरेको विपद र सामुदायिक रेडियो अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरू किन्न आग्रह गर्नुभयो। मन्त्री भुसालले आगामी मंगसिर 1 विद्युत महसुल समायोजन प्रक्रिया लागू हुने भएकाले सक्दो विद्युतको खपत बढाउनु पर्ने बताउनुभयो। उहाँले निजी क्षेत्रबाट हुने विद्युत उत्पादनको मात्रा बढाउन पहल गर्ने र बढीभन्दा बढी नेपाल विद्युत प्राधिकरणले खरिद गरी जनस्तरसम्म पुर्याउने योजना रहेको पनि बताउनुभयो। मन्त्री भुसालले जनतालाई गरिबीबाट उन्मुक्ति दिलाउनु आफ्नो पहिलो काम भएको बताउनुभयो।
सर्वोच्चका न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार जारी राखेका कारण आज पनि मुद्दाको सुनवाई प्रभावित भएको छ। थप सामग्रीका साथ सहकर्मी अर्जुन श्रेष्ठ।
सर्वोच्चका न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनवाई प्रभावित भएको छ। न्यायाधीशहरूले इजलास बहिष्कार जारी राखेका कारण आज सर्वोच्चमा 10 मध्ये 2 इजलासमा मात्र मुद्दाको सुनवाई भयो। सर्वोच्चमा पेशी तोकिएका 272 मुद्दा मध्ये आज 2 बन्दी प्रत्यक्षीकरण सहित 4 मुद्दामा मात्र सुनवाई भएको छ। आजका लागि गठन गरिएका 10 मध्ये 6 इजलास न्यायाधीश इजलासमा बस्न इन्कार गरेका कारण, एउटा कानून व्यवसायका कारण र अर्को एउटा इजलास समय अभावका कारण बस्न सकेन। प्रधान न्यायाधीश जवराले यसअघि आफ्नो समेत इजलास राख्दै आउनु भए पनि शुक्रबार र आज भने आफूलाई इजलासबाट अलग राख्नु भएको थियो। यसैबीच प्रधान न्यायाधीश जवराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धरना दिँदै प्रधान न्यायाधीश चोलन रसमशेर जवरालाई अदालत प्रवेशमा रोक लगाएको छ। बारले मूल गेटमा धरना कार्यक्रम राखेर प्रवेश गर्न रोकेपछि प्रधान न्यायाधीश जवरा आज पनि अर्को गेट प्रयोग गरी सर्वोच्च प्रवेश गर्नुभएको थियो। कानून व्यवसाय सर्वोच्च परिसरभित्र धरनामा बसिरहेका बेला आज मोटरसाइकलमा आएका केही युवाले गेट बाहिर नाराबाजी गरेका थिए। सर्वोच्च अदालतको गेट बाहिर कानून व्यवसायको आन्दोलनका विरुद्ध नाराबाजी गरेपछि ती युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो। नेपाल बारले नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै बारको आन्दोलनलाई निस्तेज गर्न केही मान्छेलाई प्रयोग गर्न थालिएको भन्दै त्यसको निन्दा गरेको छ। कानून व्यवसायको आन्दोलनमा बिहिबार प्रहरीले हस्तक्षेप गरेपछि त्यसको विरोधमा नेपाल बारले बन्दी प्रत्यक्षीकरण सहित कुनै पनि मुद्दामा बहस गर्ने यसअघि नै घोषणा गरिसकेको छ। प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै धरना र विरोधमा उत्रिएको नेपाल बारले आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको छ। प्रधान न्यायाधीशको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी रहने जनाएको बारले सोमबारदेखि उपत्यकाको आन्दोलनलाई सर्वोच्च अदालत केन्द्रित गर्ने पनि जनाएको छ। प्रधान न्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन 3 आन्दोलनमा छन्।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ। अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव डाक्टर बेदुराम भूषालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल सकिएपछि समूहगत प्रस्तुति शुरू भएको थियो। नेपाल खनाल र भूषालको प्रतिवेदनमाथि छलफल गर्न 10 समूह बनाइएको थियो। समूहगत छलफलपछि टोली नेताहरूले सुझाव प्रस्तुत गर्नु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटिको दोस्रो बैठक आज सकिएको हो। प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरूले रिपोर्टिङ गर्नुभएको नेता मेटमणि चौधरीले रेडियो नेपालको घटना र विचारलाई जानकारी दिनुभयो।
खास गरेर हामीले हाम्रो पार्टीको अवस्था र विपक्षी दलको अवस्थाको विषयमा जानकारी लिएका छौँ र सबै प्रदेश वाइज र सबै जिल्लाको यथार्थ मूल्याङ्कन गर्ने काम गरेका छौँ र 6 महिनाको हामीले कार्ययोजना बनाएका छौँ। 6 महिनाभित्र यो मुलुकको सबैभन्दा लार्जेस्ट पार्टीको रूपमा स्थापित गर्ने, विकास गर्ने त्यो अभियानमा हामी लागेका छौँ र यसको लागि जिल्ला वाइज अथवा प्रदेश वाइज त्यसपछि स्थानीय लेभलमा समेत प्रशिक्षण कार्यक्रमका आयोजनहरू गर्ने त्यो समेत हामीले डेट टाइम कन्फर्म गर्ने काम गरेका छौँ। र समग्र रूपमा अहिले के देखिँदैछ भने नेकपा एकीकृत समाजवादी पार्टी प्रति मान्छेहरूको आकर्षण त्यो बिचमा धेरै बढेको छ, त्यो समेत हामीले निष्कर्ष निकालेका छौँ र एकीकृत समाजवादी पार्टीलाई हामीले पहिलेको नेपाली काङ्ग्रेस अथवा नेकपा एमाले अरू पार्टी भन्दा पनि अलिक भिन्न प्रकारले हाम्रा सोच्ने शैली, सोच्ने कार्य चाहिँ, सोच्ने क्षमता विकास विस्तार गर्ने त्यो विषयमा समेत ध्यान हाम्रो पुगेको छ।
आज नोभेम्बर 14 विश्व मधुमेह दिवस, इन्टरनेसनल डायबिटिज फेडरेशन र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् 1991 नोभेम्बर 14 दिनलाई विश्व मधुमेह दिवसको रूपमा मनाउँदै आएको छ। सन् 2006 यो दिवसले आधिकारिक रूपमा संयुक्त राष्ट्रसंघबाट मान्यता पाएको थियो। यसै सन्दर्भमा मधुमेह भनेको के हो, यसबाट बच्न के गर्नुपर्छ भनी काठमाडौँ मेडिकल कलेजका प्राध्यापक डाक्टर विजेन्द्र कुमार राईलाई हाम्रा सहकर्मी अर्जुन श्रेष्ठले सोध्नु भएको छ।
यो मधुमेह जसलाई हामी अङ्ग्रेजीमा अथवा मेडिकल कोर्समा के भन्छौँ भन्दाखेरि डायबिटिज, यो डायबिटिज चाहिँ मानव शरीरमा धेरै किसिमको दीर्घ रोगहरू लाग्छ, त्यसमध्ये एउटा दीर्घ रोग हो। जुन दीर्घ रोगले मधुमेहले मानिसको शरीरमा विभिन्न किसिमको असरहरू देखा पर्दछ र सर्वप्रथम त मधुमेह भन्ने बित्तिकै सिम्पल शब्दमा अथवा सिम्पल वर्डमा भन्नुपर्दाखेरि यो एउटा दीर्घ रोग हो। यो चाहिँ मानव शरीरमा रगतमा उच्च सुगरको मात्रा भएको खण्डमा यो रोगलाई हामी मधुमेह भन्ने गर्दछौँ र यो चाहिँ मैले अघि नै भने दीर्घ रोग भएको कारणले जब यो रोग चाहिँ समय अनुसार बित्दै जान्छ, यसले चाहिँ मानव शरीरमा विभिन्न असरहरू देखा पर्दै जान्छ। त्यसमध्ये जस्तो भनौँ आँखामा चाहिँ आँखा कमजोर हुने, दृष्टि भिजन कम हुँदै जाने, त्यस्तै गरेर मृगौलामा असर गर्ने, नसाहरूमा असर गर्ने र त्यस्तै अरू नसाहरूमा पनि असर गर्ने गर्दछ। र सिम्पल मधुमेह भन्नाले शरीरमा के रहेछ त उच्च सुगरको मात्रा हुने दीर्घ रोगलाई हामी डायबिटिज अथवा मधुमेह।
डाक्टर साहब, यो मधुमेहको लक्षण चाहिँ के हुन्छन्, कसरी यो मधुमेह नै हो भन्ने कुरा चाहिँ थाहा पाउने?
अब मानव शरीरमा यो उच्च सुगरको मात्रा, ब्लडमा चाहिँ सुगरको मात्रा धेरै भएको खण्डमा, जुन हाम्रो यो चाहिँ भन्छौँ नर्मल ब्लड सुगर चाहिँ कम्तीमा 60 mg/100 र उच्चमा चाहिँ 120 mg/100 हो र 120 mg भन्दा बढी भएको खण्डमा त्यसले चाहिँ शरीरमा चाहिँ विभिन्न किसिमको असरहरू देखाउनु सुरु गर्छ, मतलब भनौँ लक्षणहरू देखाउँदछ। जस्तो भनौँ सुरुमा चाहिँ जस्तो मान्छेलाई खाना खाइसकेपछि खाना खाएको आधा घन्टा या एक घन्टामा चाहिँ अलिक उसलाई चाहिँ झुम्म एकदमै निन्द्र लाग्ने त्यो हुने गर्दछ। र अर्को कुरो चाहिँ के हुन्छ भन्दाखेरि यसमा धेरै जसो चाहिँ प्यास लाग्ने, पानी पिउने जस्तो आधी घन्टा एक घन्टामै प्यास लाग्ने गर्दछ, तिर्खा लाग्ने भनौँ न सिम्पल उसमा भन्दाखेरि शब्दमा भन्दाखेरि। अर्को कुरा धेरै भोक लाग्ने, त्यसलाई भन्छ भने पोलिडिप्सिया भन्छौँ, अर्को चाहिँ पोलियुरिया अनि पोलिफेजिया, धेरै पिसाब लाग्ने, धेरै प्यास लाग्ने र धेरै भोक लाग्ने, यसलाई 3 लक्षणहरू चाहिँ मुख्य हुन्। र यसबाहेक अरू विभिन्न मैले अघि पनि भने यो एउटा दीर्घ रोग भएको कारणले मान्छेको जुन अङ्गमा चाहिँ यसले चाहिँ असर पुर्याएको हुन्छ त्यो त्यस किसिमको लक्षणहरू देखा पर्दै जान्छ। जस्तो आँखामा असर गरेको छ भने दृष्टि भिजन कम हुँदै जाने, जसलाई हामी भन्छौँ डायबिटिक रेटिनोपेथी भन्छौँ होइन, त्यस्तै अब डायबिटिक नेफ्रोपेथी भन्छौँ, जसले चाहिँ मृगोलाकमा असर गरेको हुन्छ, जसले गर्दाखेरि पिसाब चाहिँ कम हुने होइन, शरीरहरू चाहिँ प्रशस्त मात्रामा पिसाब नभएपछि शरीर चाहिँ सुन्निँदै जाने, यस्ता यस्ता लक्षणहरू देखा पर्न थाल्छ। र मुख्यतः समष्टिगत रूपमा भन्नुपर्दाखेरि मानिसमा चाहिँ उमेर अनुसार यो मधुमेह चाहिँ दुई किसिमको हुन्छ, एउटा चाहिँ हामी जसलाई भन्छौँ टाइप 1 डायबिटिक मेलाइटिस भन्छौँ, जुन चाहिँ वयस्कका जनसङ्ख्यामा देखा पर्छ। भन्नुको मतलब 35 वर्षभन्दा मुनिकोमा यदि शरीर रगतमा चाहिँ सुगरको मात्रा धेरै भयो भने त्यसलाई भन्छौँ हामी टाइप 1 डायबिटिक मेलाइटिस अथवा जुभेनाइल डायबिटिक मेलाइटिस पनि भन्छौँ। अर्को टाइप 2 भनेको चाहिँ 35 वर्षभन्दा माथि जतिसुकैको उमेरलाई पनि यदि यो रोग भएको खण्डमा यसको लक्षणहरू देखा पर्न थाल्छन्। र त्यो टाइप 2 चाहिँ धेरै जसो कम्प्लिकेसनहरू देखा परिसकेको हुन्छ, जस्तो आँखाको कम्प्लिकेसन भयो, आँखाको समस्या, मृगलाको समस्या, नसाको समस्या होइन, यस्ता समस्याहरू चाहिँ टाइप 2 देखा पर्छ। भने टाइप 1 चाहिँ जुन चाहिँ 35 वर्षभन्दा तलको हुन्छ उहाँलाई चाहिँ जस्तो पिसाबको इन्फेक्सन भइराख्ने अनि छालामा चाहिँ समस्याहरू आइराख्ने, छालामा विभिन्न किसिमको रोगहरू देखा पर्ने, जस्तो भन्छौँ फङ्गस भन्छौँ हामी एक किसिमको यो परजीवी जस्तै हो, फङ्गस इन्फेक्सन धेरै हुन्छ। त्यस्तै अब बोइल भन्छौँ, जसमा चाहिँ यो हाम्रो शरीरमा विभिन्न शरीरको छालामा चाहिँ रौँहरू हुन्छ, त्यो रौँको नसामा जरामा चाहिँ इन्फेक्सन भएर छालाको रोगहरू देखा पर्न सक्छ। त्यो चाहिँ फेरि के हुन्छ भने एकचोटि देखा पर्यो, अब फेरि हामीले उपचार गऱ्यौँ, फेरि हप्ता 10 दिनपछि भनौँ अथवा महिना दिनपछि फेरि बौलिन्छ, त्यस्तो भयो भने जसलाई भन्छ रिपिटेड।
डाक्टर साहब, अब यस्तो लक्षणहरू देखा पर्छन् मधुमेह भनेको यसरी चिन्ने, तर यसबाट बच्न चाहिँ के गर्नु पर्ला?
बच्न चाहिँ सबभन्दा पहिला त अब लक्षणहरू के देखा परेको हुन्छ होइन, जस्तो मैले भने 35 वर्षभन्दा तल चाहिँ धेरै भोक लाग्यो, धेरै प्यास लाग्यो, धेरै तिर्खा लाग्यो भने त्यो चाहिँ लक्षण हो, पिसाबको इन्फेक्सन भइरहेको थियो होइन, यस्तो भयो भने चाहिँ मान्छेले के हुन्छ तुरन्त चाहिँ सम्पर्क गर्नु पर्यो नजिकको स्वास्थ्य क्लिनिकमा अथवा भनौँ अस्पतालमा भनौँ अथवा चाहिँ होइन अब चाहिँ आफ्नो जनरल प्र्याक्टिसमा हुन्छौँ, आजभोलि त हामी फ्यामिली फिजिसियनहरू हुन्छौँ।
डाक्टर साहब, यहाँले भनेको चाहिँ त्यस्तो समस्या देखिसके पछाडि चाहिँ हामी त्यसरी त्यो उपचारमा जान्छौँ, तर लाग्नै नदिन मधुमेहबाट बच्न चाहिँ सुरुमै कस्तो खालको सावधानी अपनाउनु पर्ला?
अब यो चाहिँ के छ भने धेरै कुराहरू निर्भर गर्छ, नम्बर 1 त डाइट नै हो। अब जस्तो भनौँ धेरै चाहिँ सुगर भएको खानेकुराहरू जस्तो गुलियोपनहरू चाहिँ कम खाने होइन, खाँदै नखाने भन्ने कुरो भएन, धेरै नखाने। त्यस्तै अब अर्को चाहिँ एक्सर्साइजहरू गर्ने होइन, रेगुलर एक्सर्साइजहरू 30 मिनट अथवा 35-45 मिनटसम्म हल्का हिँडडुल गर्ने होइन, हल्का दौड गर्ने, दौडिने, यस्तो उपायहरू अप्नाउनु पर्ने हुन्छ। र सबभन्दा पहिला त लक्षण देखा यो जुन मैले माथि उल्लेखित गरेको लक्षण हो, तुरन्त चाहिँ डक्टरसँग चाहिँ चिकित्सकसँग चाहिँ सम्पर्क वा सुझाव लिइहाल्नु पर्दछ। र बच्ने उपाय भनेको अलि मेडिकल कन्सल्टेसन नै हो, किनभने हाम्रो समाजमा चाहिँ धेरै जसो मान्छेहरू यो लक्षणहरू देखा परे तापनि त्यतिकै चाहिँ के छ गुङ्गामा बसिरहेको, अन्जानमा बसिरहेको हुन्छन्, किनभने उहाँलाई थाहा हुँदैन, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो, धेरै चाहिँ ऊ भयो भने तुरन्त चिकित्सकसँग सम्पर्क राखिहाल्ने, अलि मतलब मेडिकल कन्सल्टेसन नै यसको चाहिँ मुख्य उपाय हो।
अहिले हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो काठमाडौँ मेडिकल कलेजका प्राध्यापक डाक्टर विजेन्द्र कुमार राई।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। आजलाई कार्यक्रमबाट अर्जुन श्रेष्ठ, बालिका मादेन, विद्याप्रसाद उपाध्याय र म सरिता खनाल विदा हुन्छौ। नमस्ते।